नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म निर्मला खडायत। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले तयार पारेको हो। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 जाँदा रेडियो धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। सुदूरपश्चिम प्रदेशमा 9 जिल्ला छन्। 9 जिल्लामा तराईका जिल्ला मानिएका कैलाली र कञ्चनपुरमा पनि अधिकांश भूभाग पहाडी क्षेत्रमा पर्ने गरेका छन्। हरेक वर्ष यहाँ बरिखामा बाढी र पहिरोको जोखिम बढ्ने गरेको छ। अहिले पनि केही दिन यता लगातार पानी परेकोले कतिपय ठाउँहरू डुबान र कटानको जोखिममा परेका छन् भने कति पहिरोको जोखिममा रहेका छन्। नेपालमा विपद जोखिम न्यूनीकरणका लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनाइएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली 2076 व्यवस्था गरेर तिनै तहका सरकारले विपदबाट हुने क्षति न्यूनीकरणका लागि काम गर्नुपर्ने भन्ने जिम्मेवारी पनि विभाजन गरिएको छ। नेपालको संविधानमा पनि मौलिक हक अन्तर्गत नागरिकका अधिकारको ग्यारेन्टी गरिएको छ। यद्यपि संविधान ऐन कानूनद्वारा प्रत्याभूत गरिएका नागरिकका अधिकारहरूको कार्यान्वयनको अवस्था अहिले पनि सन्तोषजनक नदेखिएको गुनासाहरू प्रशस्त रूपमा आउने गरेकै छन्। जस्तो सुकै अवस्थामा पनि नागरिकहरूले सुरक्षित हुन पाउने हक हुन्छ र त्यसको ग्यारेन्टी गर्ने दायित्व राज्यको नै हो। विपदका बेला उचित समयमै उद्धार र राहत पाउनु नागरिकको अधिकार भए पनि कतिपय नागरिकले सरकारवाला निकायको पूर्व तयारी नहुँदा सामान्य विवादमा पनि ठुलो क्षति बेहोर्नु परिरहेको गुनासो गर्दै आएका छन्। यही बेला कैलाली प्रशासन के कसरी काम गरिरहेको छ त? विपद आइहाले क्षति न्यूनीकरणका लागि प्रशासनको तयारी के कस्तो छ त? आजको कार्यक्रममा हामीले कैलालीमा विपद जोखिम र यसका लागि गरिएका पूर्व तयारी विषयमा केन्द्रित गरेर तयार पारेका छौँ। कैलालीको धनगढी उपमहानगरपालिकामा डुबानको समस्या देखिने गरेको छ। पानी निकासको बाटो नहुँदा स्थानीय बीच नै बारम्बार विवाद सुनिने गरेको छ। लगातार वर्षा भएपछि यहाँका अधिकांश भूभाग अहिले पनि डुबानमा परेका छन्। यहाँ भएका अधिकांश खोला नाला पुरिएका छन्, जसका कारण 4 वर्ष यता डुबानको समस्या हरेक वर्ष बढ्दै गइरहेको स्थानीय बताउँछन्।
पहिले यस्तो जनशक्ति जो थियो त्यो थिएन, मकानहरू त्यो थिएन, खुला थियो, पानी आउँथ्यो अनि सर गइहाल्थ्यो। आजभोलि जता त्यतै सब पानी छेक्ने गरेको हो, जसले गर्दा केही पानी ज्यादा बहाव छैन त्यति राम्रो। त्यस्तो यथाभावी भएका हुन् न, मतलब जुन सबले प्लानिङ गरेर बसाउनु पर्ने नाला खोचारेती त्यस्तो छैन, र झारपात पनि बढी छन्। जति फोहोरहरू छन् सब त्यसैमा बगेका हुन्छन्, त्यसले गर्दा पनि पानीको बहाव त्यति छैन, ज्यादा जम्मा हुन्छ। यसै रास्ता बाटो गएर यो मुहान गइहाल्थ्यो।
बाबुराजा श्रेष्ठ, वडा नम्बर 2 को स्थानीय। यो बारम्बार बर्खामा देखिने एउटा समस्या देखिएको छ, यो पानीको निकास नभएर डुबान हुने समस्या। यो समस्या अहिलेदेखि होइन, विगत लामोदेखि नै, जबदेखि यो नगर विकास समिति एक्टिभमा भयो, नगर विकास समितिले अहिले धनगढीमा मात्रै 941 बिघा जमिन नगर विकास समितिले अवैध रूपमा चाहिँ नालाहरू, खोला नालाहरू कब्जा गरेर बेचिएका छन्। जसरी यो वडा नम्बर 2 र 3 विवाद देखिएको छ, यो खालि यो चाहिँ डराउन दिने पुलको चाहिँ यो कलबोर्डलाई मात्रै मान्छे टार्गेट गरेको छ। तर यस्ता यहाँ सहरदेखि 7 चाहिँ कलबोर्डहरू थिए, जो सबै अहिले पुरिसकेका छन्। नगर विकासले खालि नारा मात्र दिइरहेको छ, नगरभित्रका चाहिँ खोला नालाहरू चाहिँ म अतिक्रमण हटाउँछु भनेको, तर आफ्नो कार्यकाल सिद्धि लगाइसक्यो, अहिले समस्या त्यसमा कुनै प्रयत्न गरेको देखिँदैन। यो समस्या पनि जुन जुन बेला पानी पर्छ, जनताहरूका घरमा चाहिँ पानी भरिन्छ, तब जनताहरू यहाँ सडकमा आउँछन्। र सडकमा आउने जनता आउने बित्तिकै मेयर काठमाडौँ जाने एउटा चलन देखेको छ। पोहोर साल पनि यतिखेर नै मेयर भागेको थियो, यो साल पनि अलि यतिखेर नै मेयर साहब काठमाडौँ जानुभएको छ। यहाँ चाहिँ त्यति समस्या देखिँदैन। वडा नम्बर 2 र 3 अझ आफ्नो लड्ने अवस्था देखिएको छ। अब यसमा चाहिँ बाइपास गरेर ठुलो योजना लिएर आएर यहाँको पानीलाई बाइपास गरेर मुहना लगेर चाहिँ यसलाई चाहिँ समाधान गर्न एउटा सकिएन, तर त्यसलाई ठुलै योजना चाहिन्छ, ठुलै परियोजना चाहिँ बजेटको आवश्यक पर्छ। ती पुराना नक्साहरू खोजेर त्यसलाई चाहिँ समाधान गरेर ती बाटोहरू कहाँ कहाँ छन् त, ती पुराना नालाहरू कहाँ कहाँ थिए त, ती जन अतिक्रमण गरेका थियो हटाएर त्यसलाई वे बनाएर चाहिँ मुहनामा चाहिँ बगाउन सक्यो भनेपछि मात्रै यसको निकास हुन्छ, नत्र यसको चाहिँ खासै निकास चाहिँ देखिँदैन।
नम्बर 2 एउटै हुँ, उताको पानी उतै निष्कासन हुनु पर्यो, यताको पानी यतै हुनु पर्यो भने अरू केही होइन।
पानी जम्छ यहाँ
हजुर पानी पुरै घर पसिया छ जम्न होइन पुरै हाम्रा घर डुबान भएको छ नि यही पानीले त हाम्रो घर डुबान भएको छ नि अब यो पानी खोल्यो भने हाम्रो के हालत हुन्छ वर्षाले हामीले खानै पकाएर खानु पाएन कति दुःख भयो अहिले पनि डुबिरहेको छ कि अहिले पनि हाम्रा घर पुरा आधा आधा पेटी माथि पुगिसकेको छ यसको निष्कासन हुनुपर्छ लाग्छ कि उताको नाला खोल्यो भने यताको नाला खोल्यो भने हामीलाई असर हुन्थेन कि अब यता नाला अब नक्सा त छैन नालाको हाम्रा नम्बरी जग्गा छन् तलबाट पुरै घर बनेर आएका छन् अनि यहाँनिरको यो खाली जग्गा देखेर त भएन नि त अब यहाँमा जाने पानी अब पहिला घर थिएन बग्यो खुल्ला ठाउँ थियो होइन अहिले त तलबाट सबै घर बनेर आएछन् अहिले त बग्ने ठाउँ छैन उता
कति वर्ष भयो दिदी तपाईँ यहाँ बस्नु थाल्नुभएको
यहाँ बसेको 16 वर्ष भयो
अनि यो डुबान पहिला पनि हुन्थ्यो कि अचेल अचेल बढी
अहिले भयो अहिले यो 3-4 वर्ष भयो यो 3-4 वर्ष भयो कि यो पानी आउनाले भयो कि पहिला हुन्थेन यति डुबान अहिले चाहिँ यो रोड बनाएरै भएको छ डुबान भन्नाले जस्तै बोटदानी यो कलपोट पनि होइन कि पुल हो कि यो जस्तै बोटदानीमा पुल छ त्यो किन बन्द गरेका छ यहाँमा छ चडौपुरमा छ त्यो पनि बन्द गरेका छ
धनगढी उपमहानगरपालिका दुईका वडाध्यक्ष नरबहादुर बम र वडा नम्बर तीनका वडाध्यक्ष बलबहादुर अहिले यो समस्याको एउटै समाधान वर्षाको पानी निकास भएकोले नगरपालिकाले यस वर्ष प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ
पक्की नाला भनेर व्यवस्थापन गर्दैछौँ
तपाईँहरू फिल्डमा गएर पनि तपाईँहरूले अवलोकन गरेर आउनु भएको छ मिडिया साथीहरूले र उहाँ यीसँग घरमा चाहिँ पानी छिरेर उहाँहरूको खाना पकाउने समस्या अनि उहाँहरूको टोयलेट जाने बाथरुम जाने समस्या उहाँहरूका चाहिँ बाख्राहरू उहाँसँग भएका धेरै कुराहरूको चाहिँ नोक्सान भइसकेको छ
सामान्य वर्षामा पनि डुबानको समस्या कैलालीको धनगढीमा मात्रै होइन कैलालीकी अतरिया टिकापुर सुखड कञ्चनपुर जिल्लाका पनि विभिन्न स्थानमा डुबान हुने गरेको छ कञ्चनपुरका इन्जिनियर महेन्द्र पन्त घर निर्माण गर्दा ढल निकासको व्यवस्था नहुँदा र नालाहरू अतिक्रमणका कारण पनि डुबानको समस्या बढ्दै गइरहेकोले स्थानीय तहहरूले त्यसको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ
सर्वप्रथम त पानीको व्यवस्थापन गर्नको लागि कुनै पनि सहरमा र बस्ती बसेको ठाउँहरूमा ढल निकासको पर्याप्त व्यवस्था हुनुपर्छ जुन अहिले हामी जता पनि यो पानी जमेर डुबान पर्ने अवस्था देखिरहेछौँ यो सबै ढलको अभावको कारण ढल चाहिँ कुनै पनि सहरमा हाम्रो ढलहरू बनाइएकै छैन भन्दा नि भयो किनभने कुनै पनि पानी जम्मा भएको पानीलाई त्यसलाई व्यवस्थापन गरेर त्यो क्रस ड्रेनहरू भन्छ या मतलब खोला नाला जहाँ त्यो पानी जानुपर्ने या जस्तै प्राकृतिक रूपले त कहीँ गइरहेको थियो त्यो पानीहरू बगिरहेको थियो त्यति बेला त डुबान थिएन अहिले के गर्यौँ भने त्यसलाई हामीले रोक्यौँ अब्स्ट्रक्सन गर्यौँ कतै गएर घर बनाएको अवस्था होस् चाहे सडक बनाएको अवस्था होस् चाहे अन्य कारणले त्यो प्राकृतिक बहावहरूलाई जुन हामीले रोकेर त्यसलाई अब्स्ट्रक्सन गर्यौँ त्यसकै कारण यो अहिले पानी जम्मा हुने अवस्था देखिएको हो अर्कोतिर हजुरको अब जहाँ हामीले घर निर्माण गर्ने कुराहरू छ केही कुराहरू त्यहाँ हाम्रो कमी भएको चाहिँ देखिरहेछौँ मैले आफूले पनि भएको हुनाले भएको के छ भने हामीले पहिला नै अब व्यवस्थित देशहरूमा मतलब विकसित देशहरूमा पहिला नै बस्ती बस्ने ठाउँमा सडक निर्माण गरिन्छ त्यसको लागि सम्पूर्ण पूर्वाधारहरू निर्माण भएपछि बल्ल घर निर्माण हुने प्रक्रिया हुन्छ भने हाम्रोमा जस्ट उल्टा छ पहिला घर बन्छ अनि त्यसपछि हामी पूर्वाधारहरू बनाउनुतिर जान्छौँ जसको कारणले अब अहिले धेरै जस्तो घरहरू देखिरहेछौँ हामी सडकभन्दा सबै होचो भइरहेछ त्यो कारण के भने सडक कति अग्लो बनाउनु पर्छ भन्ने कुरो पहिला आकलन नभएको या त्यसमा भनौँ न त्यो समयले पनि नदिएको हुनसक्ला या व्यक्तिगत रूपले घर निर्माण गर्ने घरधनीहरूले या हामी जुन प्राविधिकहरू छौँ तिनीहरूले पनि यो दिन नसकिएको अवस्था हो कि भन्ने मलाई लाग्छ किनभने सडक निर्माण गर्दाखेरि कुनै पनि सडक फ्री बोर्ड भन्छ त्यो पानीमा डुब्नु हुँदैन भन्ने किसिमले डिजाइन हुन्छ त्यो चाहिँ पानीको लेभलभन्दा माथि गएर डिजाइन गरिएको हुन्छ
त्यो गर्नु हजुरलाई यो जस्तो यो नक्सा त हाम्रो नगरपालिकाहरूबाटै पास गर्नुपर्छ होला त्यो गर्दाखेरि पनि इन्जिनियरहरूले ध्यान दिनुपर्छ जस्तो लाग्दैन
त्यो लाग्छ मैले जस्तै मेरै टोलको कुरा गर्नुहुन्छ भने यहाँ हामीले त्यो घर बनाउँदा ती घर बेटी पनि घर धनी पनि तयारै जस्तो लाग्थ्यो मलाई जुन प्राग पहिलादेखि नै पानी बग्ने ठाउँ थियो ठ्याक्क त्यहाँ नक्सा पास गरिदियो. नक्सा पास गरेपछि हामीले त्यति बेला अलिकति उहाँलाई सजेस्ट पनि गरायौँ यो पानी निकास गर्नलाई तपाईँहरूले यहाँबाट चाहिँ यो ढलको व्यवस्था यो पानी निकास हुने चाहिँ छोडिदिनुपर्छ भन्दा उनी करि करि तयार पनि थिए तर त्यसमा ध्यान दिएनन्. त्यो उनीहरूले फोर्स गरेन, उनले आफै कस्ट किन बढाउने होइन गर्दैनले. त्यसैले गर्दा एकदम हो नक्सा पास गर्दाखेरि पनि नक्सा पास गर्दाखेरि त्यो चिजलाई चाहिँ देखाउनै पर्थ्यो प्राविधिकले होइन. यहाँ चाहिँ तपाईँले यस्तो किसिमको ढल बनाउनु पर्छ या यसरी पानी निकासको व्यवस्था गर्नुपर्छ भनेर भन्नै नै पर्थ्यो. जस्तै अब घर धनीले यति रुखहरू रोप्नुपर्ने भनेर एउटा नक्सा पास गर्दा नै भन्छ नि होइन, भले त्यो गरेको कसैले छैन नभए तापनि आखिर त्यो भनिया थियो. त्यस्तै किसिमले यो कुरालाई पनि ध्यान दिएर जहाँ जहाँ पानीको भावहरू थुनिने छेकिने ठाउँहरू छ त्यो ठाउँमा चाहिँ यसरी व्यवस्थापन गर्नुपर्छ भनेर सम्बन्धित प्राविधिकबाट सल्लाह हुनु पर्थ्यो या त्यसलाई निर्देशित गर्नु पर्थ्यो भन्ने.
कैलालीको धनगढीका अधिकांश नाला मिचेर ठूला ठूला संरचना निर्माण भइसकेका र अहिले पनि नाला अतिक्रमण हुने क्रम जारी रहेको स्थानीयको आरोप छ. वर्षौं अघिसम्म यी क्षेत्रमा डुबान नहुने भए पनि पछिल्ला वर्षहरूमा घरभित्रै पानी पस्न थालेको स्थानीय बताउँछन्। स्थानीयले धनगढी उपमहानगरपालिकाले खोला नाला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउनु पर्ने र धनगढीलाई व्यवस्थित शहर बनाउनु पर्ने बताएका छन्। सामान्य वर्षामा पनि बस्ती डुबानमा पर्दा हरेक वर्ष स्थानीयले शास्ति खेप्नु परेको छ। पानी निकास सहितको योजना नहुनुले बस्ती डुबानको प्रमुख कारण भएकोले सरकारवाला निकायको यसतर्फ ध्यान जान आवश्यक रहेको स्थानीय बताउँछन्. यहाँ अव्यवस्थित बसोबासका कारण डुबानको समस्या बढ़िरहेको देखिन्छ भने नदी छेउका व्यक्तिहरूलाई पनि अहिले डुबानसँगै बाढ़ीले घरजुका कटान गरिदिने डर बढेको छ. नदीको बहाव बढेसँगै उहाँहरूलाई यो चिन्ता बढेको छ. यही बेला जिल्ला प्रशासन कार्यालयले समग्र जिल्लाको विपद जोखिम न्यूनीकरणका लागि के कसरी काम गरिरहेको छ त? कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसँग विगतमा जिल्लामा विपदले गरेको क्षतिको विवरण सहित अहिले प्रशासनले गरिरहेको तयारी विषयमा गरिएको कुराकानी सुनौ.
कार्यक्रममा स्वागत छ तपाईँलाई.
धन्यवाद.
कैलाली जिल्लामा अहिले पनि अब यो विपदको जोखिम बढ्दै गइरहेको भनेछ. खास गरी जिल्ला प्रशासन कार्यालयले चाहिँ के कस्तो तयारी गरिरहेको छ विपद जोखिम न्यूनीकरणका लागि?
अहिले पनि अब खास गरी कर्णाली मोहना यो नदीहरूले कटान गरिरहेको अवस्था छ. साइकुर क्षेत्र टिकापुर क्षेत्रमा पनि कटान अलिक बढी भएको भनेर हामीले दुई हप्ता जति पहिले नेपाली सेनाको टिमलाई पनि त्यहाँ खटाएर तिन चार दिन लगाएर जुन त्यहाँ त्यो ढुङ्गाहरू भर्ने के गर्ने त्यो कटानलाई रोकथाम गर्ने जुन गराएको थियौँ. तर फेरि पानीको भाव बढ्यो, त्यो अस्ति गरेको त्यो सबैजना बगाएर लिएको अवस्था छ. र अहिले हिजो मात्रै पनि मैले त्यहाँको मेयर साहबसँग कन्ट्याक्ट गरेको थिएँ. हाम्रो त्यहाँको सशस्त्र सेनासँग पनि एकदम एकदम तयार रहनु भन्ने चाहिँ मैले कुरा गरेको छु. त्यसको साथसाथै हामीले चाहिँ विपद तयार पूर्व तयारी तथा प्रतिकारी योजना 2078 असारमै हामीले पास गरेका छौँ. त्यस्तै मनसुन तयारी तथा प्रतिकारी योजना पनि छ. त्यसबाट चाहिँ कैलाली जिल्लाभर चाहिँ 10,450 घरधुरी चाहिँ यो वर्ष बाढी पहिरोबाट प्रभावित हुन सक्ने भन्ने, त्यसबाट लगभग 50,000 जनसङ्ख्या प्रभावित हुन सक्ने भन्ने छ. फेरि जाने हामीले जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको समन्वय गरेका छौँ. त्यसमा स्थानीय विपद व्यवस्थापन समितिले चाहिँ को तर्फबाट त्यो रिस्क एरियामा चाहिँ फोकल पर्सन पनि तोकेको अवस्था एकातिर छ भने अर्कोतिर चाहिँ विभागबाट प्राप्त सूचना चाहिँ नि र हाम्रो जिल्ला आपतकालीन अपरेसन केन्द्र डिओसीबाट पनि सूचना सम्प्रेषण भइरहेको छ. त्यहाँ चाहिँ लगातार म्यासेज पठाउने, त्यहाँको चाहिँ खास गरी फोकललाई र त्यहाँ त्यो गेज रेडर पनि राखेको छ. उनीहरूलाई चाहिँ हामीले नेपाली भइहाल्यो, त्यसका साथसाथै नेपाल रेड क्रसले पनि हामीलाई चाहिँ एकदमै निकटमा उपलब्ध सहयोग गरेर पनि युएन एजेन्सीहरू युएनडिपी युएनएससी अनि मर्सीकोर नेपाल तिनीहरूले पनि हामीलाई सपोर्ट गरिरहेको छ. अहिले हामीले युएनडिपीबाट युएन एजेन्सीबाट चाहिँ ड्रोन एउटा ड्रोन पनि पाएका छौँ. यो विपदमा उद्धार गर्न सजिलो भयो. त्यो नेपाल प्रहरीसँग छ. त्यस्तै हामीसँग अब मोटर बोट रबर बोट ट्युबहरू त्यो चाहिँ नि लगभग तयारी अवस्थामा छ. हाम्रो नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी एकदम तयार छ. र सबैलाई चाहिँ नि हामीले जनसभा मिडियाबाट जुन प्रसारण भएको सूचना हो, हामी हाम्रो जिल्ला आपतकालीन सञ्चालन केन्द्रबाट जुन पठाइएको सूचना हो त्यसका आधारमा चाहिँ सनाखो रहन चाहिँ हामीले अनुरोध गरिआएका चाहिँ छौँ।
हजुर, अब विगतमा हेर्नुहुन्छ भने कैलाली जिल्लामा के कस्ता विपदका घटनाहरू घटेका देखिन्छन् र त्यसबाट चाहिँ कति जति चाहिँ प्रभावित भएको देखिन्छन्?
विगतमा चाहिँ नि गत वर्षको उसले चाहिँ लगभग 672 घरधुरी चाहिँ विस्थापित भएको भन्ने चाहिँ जिल्लामा र अभि चाहिँ 3425 र विस्थापित चाहिँ 672 पोस्टकार्ड चाहिँ 774 रेकर्ड हेर्ने हो भने त्यस यो चाहिँ जानकीमा अनि अर्को भजनीमा पनि त्यस्तै 1671 घरधुरी विस्थापित भएको भन्ने चाहिँ जोशीपुरमा चाहिँ नि चाहिँ थोरै छ 20 घरधुरी प्रभावित त्यहाँ पनि 1400 जति घर छ भने यता टिकापुरमा पनि घरधुरी चाहिँ 2226 प्रभावित भएको त्यसमध्येमा 538 विस्थापित भएको भन्ने छ। चुरेमा पनि 90 घरधुरी चाहिँ जोखिमको अवस्थामा छन्। अहिले पनि त्यहाँ चाहिँ पहिरो आएर मान्छेहरू चाहिँ बाटोमा आएर बस्ने क्रम जारी छ चुरेतिरको सन्दर्भमा।
अब यो जुन जोखिम क्षेत्रतिरका छन् चुरे क्षेत्रतिरका पनि अलिकति पहिरोको जोखिममा छन् भने यतातिर टिकापुरमा पनि कटानको क्रम चाहिँ यतातिर गाउँतिर बढ्दै जाँदाखेरि गाउँमै कडाली पस्छ कि भन्ने डर पनि बढ्दै गइरहेको छ। अब यो बेला उहाँहरूलाई अब त्यहाँबाट जोगाउनको लागि के कस्तो गर्ने भन्ने प्रयास अथवा तयारी के भइरहेको छ?
अहिले मैले अघि भने हाम्रो नेपाली सेना अहिले पनि तयारी अवस्थामा छ। अस्ति पनि नेपाली सेना त्यहाँ गएर चाहिँ कटान भएको उसमा चाहिँ भरान गर्ने काम गर्यो, त्यो फेरि भगायो। हिजो मात्रै सशस्त्रको डिआई साहबसँग पनि मेरो कन्ट्याक्ट भयो। सशस्त्र त्यहाँ चाहिँ टिकापुरमा अवस्थित छ, त्यहाँ उहाँहरू एकदम तयारी हालतमा हुनुहुन्छ र उद्धारको लागि चाहिँ तयारीमा हुनुहुन्छ र साथै कटानलाई रोक्नको लागि अब ठुलो ढुङ्गाहरू चाहिँ नि ल्याएर त्यो बोल्डर भन्छ त्यसलाई चाहिँ नि हाल्नुपर्छ कि भनेर पनि कुरा गरिरहेका छौँ। हिजो मेयर साहबसँग मेरो कुरा भएको थियो, म थप चाहिँ त्यहाँको अवस्था कस्तो छ त्यसपछि म सरसँग पनि सम्पर्क गर्छु भन्नुभएको छ। हाम्रो समन्वय भइरहेको छ, त्यसरी नगरपालिका र सुरक्षा सबै सुरक्षा निकायहरू चाहिँ हामी सँगै छौँ, समन्वयमै सम्पर्कमै छौँ र चाहिएको बेलामा मुभ हुन सक्ने अवस्थामा चाहिँ छ।
भनेपछि सबैतिरबाट समन्वय भएरै तपाईँहरू काम गर्दै
भएको छ।
अन्तिममा के भन्न चाहनुहुन्छ?
सबैले सतर्क रहन आग्रह गर्न चाहन्छु, खास गरी माछा जाने दाउरा टिप्न जाने जुन चाहिँ प्रवृत्ति छ त्यसलाई चाहिँ रोकौँ, कम सबैभन्दा ठुलो चाहिँ ज्यान हो, ज्यानलाई जोखिममा पारेर त्यस्तो काम नगरौँ भनेर म भन्न चाहन्छु, आग्रह गर्न चाहन्छु।
हुन्छ, तपाईँ समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
ल, धेरै धन्यवाद, थ्याङ्क यू।
विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी बढाउन सकिएन भने विपदले ठूलो मात्रामा जनधनको क्षति पुर्याउने भएकोले विपद जोखिम न्यूनीकरणमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरू सक्रिय भएर लाग्न आवश्यक छ। यसका लागि प्राकृतिक विपदको सम्भावित असरलाई न्यूनीकरण गर्न, जोखिमयुक्त स्थानको पहिचान गर्ने, त्यस्ता स्थानको जोखिम नक्साङ्कन गर्ने, जोखिम संवेदनशील विकास भू उपयोग योजना तयारी गरी कार्यान्वयन गर्ने, नदी किनार, बगर, पहिरो जान सक्ने भिरालो जमिन, डुबान हुने क्षेत्र वा विपद जोखिमको सम्भावना भएका असुरक्षित क्षेत्रमा बसोबास गर्ने जोखिममा रहेका बालबालिका, महिला, ज्येष्ठ नागरिक, दलित, सीमान्तकृत वर्ग, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको लागि विशेष योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्न, राष्ट्रिय पूर्व चेतावनी प्रणालीको विकास र सञ्चालन गर्न तिनै तहका सरकारहरू संवेदनशील र जिम्मेवार भएर समन्वयात्मक रूपमा लाग्न जरुरी छ। साथै नगरभित्र डुबान बढ्न नदिन र नगरलाई सुन्दर बनाउन स्थानीय तहहरूले सार्वजनिक जग्गा अतिक्रमणलाई रोक्नुपर्ने र खोला नाला अतिक्रमणलाई पनि हटाउन र घर नक्सा पास गर्दा पानी निकासको कुरालाई ख्याल गरेर गर्न आवश्यक रहेको बताइएको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा तपाईँका राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी। हामीलाई धनगढी@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म निर्मला खडायतसँगै हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।